मुझे आवाज नहीं आ रही, नहीं मालूम चल रहा कि लेक्चर शुरू करूं या नहीं करूं।
जी आगा स्टार्ट कीजिए, आवाज आ रही है आगा?
जी, अब आ रही है।
जी स्टार्ट कीजिए आगा, थोड़ी देर बाद हटा दूंगा मैं स्क्रीन।
अऊज़ुबिल्लाहिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम, वस्सलातु वस्सलामु अला मुहम्मदि व आलिहि तय्यिबीन अत्ताहिरीन। अल्लाहुम्मा सल्ली अला मुहम्मद व आलि मुहम्मद। रब्बि शरह ली सदरी व यस्सिर ली अमरी वाहलुल उक़दतम मिन लिसानी यफ़क़हू क़ौली। मौजू गुफ्तगू असहाबे इमाम महदी अज्जलल्लाहु ताला फ़रजहु शरीफ के हवाले से पहले सवाल ही ऐसा रखा गया कि इमाम महदी अलैहिस्सलाम के असहाब बेहतरीन असहाब क्यों, सवाल ये रखा गया। अच्छा, अब अर्ज ये है कि भाई पहले तो ये सवाल ही ऐसा है कि ये कैसे साबित हो कि इमाम महदी अलैहिस्सलाम के असहाब बेहतरीन असहाब हैं। तो पहला सवाल ये, जबकि सईदुश्शोहदा इमाम हुसैन अलैहिस्सलाम का ये जुमला है हमारे सामने, इमाम अलैहिस्सलाम की हदीस है कि इमाम हुसैन अलैहिस्सलाम ने कई मकामात पे ये कहा कि इन्नी ला अलमु असहाबन औफा वला खैरम मिन असहाबी, मैं अपने असहाब से बढ़कर बेहतरीन असहाब किसी को नहीं जानता, इससे बेहतरीन असहाब कोई नहीं है मेरे असहाब से बढ़कर। इसके अलावा मुख्तलिफ मकामात पे इमाम हुसैन अलैहिस्सलाम ने यही जुमला फरमाया, यहाँ तक कि जनाब ज़ैनब कुबरा सलामुल्लाह अलैहा को ये फरमाया कि ए बहन ज़ैनब, जब जनाब ज़ैनब सलामुल्लाह अलैहा ने असहाब का जिक्र किया तो कहा कि हा उलाए असहाबी मिन आलम ज़र, आलम ज़र से ये मेरे असहाब हैं। आलम ज़र से यानी जब मखलूकात खल्क ना हुई थी, लोग खल्क नहीं हुए थे, अल्लाह ने अहद लिया था उस वक्त से ये मेरे असहाब हैं। तो अब सवाल ये पैदा होता है कि जब इमाम हुसैन अलैहिस्सलाम के असहाब अफजल तरीन असहाब जैसा कि हुसैन शौदा ने कहा, तो फिर ये जुमला कि इमाम ज़माना अलैहिस्सलाम के असहाब बेहतरीन असहाब कैसे हैं, सबसे पहले तो यही सवाल साबित किया जाए कि बेहतरीन असहाब हैं इमाम ज़माना अलैहिस्सलाम के। तो जवाब इसका ये है कि इमाम ज़माना अज़ल्लाहु ताला फ़रजहु शरीफ के असहाब वो असहाब हैं कि जिनके बारे में आइम्मा अहले बैत अलैहिस्सलाम ने बहुत ताकीद फरमाई है। ना सिर्फ ये कि बहुत ताकीद फरमाई, उनके फ़ज़ाइल उनकी सिफात बयान की हैं आइम्मा अहले बैत अलैहिस्सलाम ने। जनाब मोहम्मद हनफिया से हदीस नकल है कि इमाम अली इब्न अबी तालिब अलैहिस्सलाम ने कहा कि इमाम महदी अलैहिस्सलाम के असहाब के हवाले से लम यस्बिकहुम अलअव्वलून वला युद्रिकहुम अलआखिरून, उस अजीम मकाम पे है इमाम महदी अलैहिस्सलाम के असहाब के गुज़िश्ता लोगों में से कोई भी उनके दर्जे तक नहीं पहुंच सका, लम यस्बिकहुम अलअव्वलून, और आने वाले दौर में भी कोई उनके जैसा नहीं होगा। अच्छा, यहां से अंदाजा लगाया जा सकता है कि कितने अजीम असहाब होंगे मौला कायनात फरमा रहे, तो उनकी क्या सिफात होंगी। और ये जुमला जो सईदुश्शोहदा का है, मेरे असहाब से बढ़ के बावफा, मेरे असहाब से बढ़ के बेहतरीन कोई नहीं है, इन्नी ला अलमु असहाबन औफा वला खैरम मिन असहाबी, इमाम हुसैन अलैहिस्सलाम का ये जुमला, दूसरी तरफ से मौलाए कायनात की हदीस के इमाम ज़माना अलैहिस्सलाम के असहाब से बढ़ के कोई सहाबी नहीं होगा। अच्छा, इसके अलावा और हदीस, सवाल यह है कि भाई दोनों टकरा रहे हैं क्या हदीसें, क्या जवाब है इसका। पहले हम बात को और वाजे करते हैं, कायनात के नबी हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि व आलिह तशरीफ फरमाए असहाब के साथ बैठे हुए हैं, गुफ्तगू चल रही है, वक्त के इमाम का जिक्र आया, नबी करीम ने कई मकामात पे वक्त के इमाम का, इमाम मेहदी अलैहिस्सलाम का जिक्र किया है, सिफात बयान किए हैं, उस जमाने के होने वाले फितनों को बयान किया है कि हत्ता यदल्लल खल्क अन अदियानिहिम, लोग अपने दीन से, मखलूक खुदा अपने दीन से गाफिल हो रही होगी, गुमराह हो रही होगी, लेकिन कुछ लोग होंगे कि जो मेरे बेटे मेहदी की गैबत पे यकीन रखते होंगे अपने वजूद से बढ़ के। ये अहदीस नबी करीम से मौजूद है, नबी करीम जिक्र किया करते थे, इतने में जिक्र हो रहा था, बातें हो रही थी, असहाब बैठे हुए हैं, हाथों को बुलंद किया नबी ने और कहा अल्लाहुम्मा लक्किनी असहाबी, ऐ परवरदिगार मुझे मेरे असहाब से, लक्किनी अखवानी मुझे मेरे भाइयों से मिलवा दे, हा उलाए असहाबी ये मेरे असहाब हैं ये जो बैठे हुए हैं, मुझे मेरे भाइयों से मिलवा दे। अच्छा, कायनात के नबी फरमा रहे हैं मुझे मेरे भाइयों से मिलवा दे, ये जो असहाब बैठे हुए हैं कहने लगे अरे रसूल खुदा हम भी तो आपके भाई हैं, वो कौन होंगे, کہ جن سے ملنے کی آپ دعا کر رہے ہیں, آپ دعا کر رہے ہیں اور انہیں اپنا بھائی کہہ رہے ہیں, کہا تم میرے اصحاب ہو لیکن وہ لوگ ہوں گے یؤمنون علی السواد علی البیاض, وہ لوگ ایمان لائیں گے اس کالک کو دیکھ کر جو سفیدی پہ ہوگی. مطلب تمہارے سامنے میں خود آیا ہوں, ان کے سامنے نہ نبی ہوگا نہ ان کا امام ظاہر ہوگا, مگر اس کے باوجود وہ صفحے پہ لکھی ہوئی کالک یعنی کتابوں کے ذریعے مجھے بھی پہچانیں گے, میرا بھی یقین رکھیں گے, پردہ غیبت میں رہتے ہوئے بھی وہ میرے بیٹے مہدی کے معتقد ہوں گے اور میری باتوں پہ یقین رکھتے ہوں گے. تو بات تو واضح ہے کہ بھائی امام علیہ الصلوۃ والسلام نے, مولا کائنات نے کہا کہ ان جیسے اصحاب کوئی نہیں ہوں گے. امام علی علیہ الصلوۃ والسلام کے بعد رسول کریم کی بھی حدیث ہم نے پیش کی کہ امام مہدی علیہ الصلوۃ والسلام کے اصحاب سے بڑھ کر کوئی اصحاب نہیں ہوں گے, اور صفات بھی بیان کی ہیں, صفات اگر موقع ہوا بیان کریں گے. سوال یہ امام حسین علیہ الصلوۃ والسلام کا جملہ ایک طرف کہ میرے اصحاب سے بڑھ کے باوفا کوئی صحابی نہیں, امام علی علیہ السلام رسول کریم کا جملہ ایک طرف, بھائی کیا ایسی صفات ہوں گی اون اصحاب میں کہ جو امام حسین علیہ السلام کے اصحاب سے بڑھ کے ہوں گے؟ جی میں نا حدیث یہ ہے کہ امام حسین علیہ السلام کے اصحاب سے بڑھ کے, مطلب مفہوم یہ حدیث کا کہ امام حسین علیہ السلام کے اصحاب جو ہوں گے اون اصحاب کے بارے میں امام نے یہ کہا کہ ان سے بڑھ کے باوفا کوئی نہیں, لیکن امام زمانہ کے حوالے سے کہا ان جیسے کوئی نہیں ہے, ان کے مقام تک کوئی نہیں پہنچا. سوال اپنی جگہ ہے کہ نہیں ہے؟ ایک حدیث پیش کروں گا میں خود سید الشہداء کی, شب عاشور, موسوعۃ کلمات الامام الحسین کتاب کا نام ہے, امام حسین علیہ السلام کی حدیث ہے, اصحاب کو جمع کر کے ذکر کر رہے ہیں. اچھا یہ دیکھیں امام مہدی علیہ السلام کا ذکر کتنا اہم ہے کہ شب عاشور امام حسین علیہ السلام امام زمانہ کا ذکر کر رہے ہیں. کسی نے سوال کیا مولا جن مہدی کا آپ ذکر کر رہے ہیں حل ولید ان کی ولادت ہو گئی ہے؟ ایک 5 سالہ بچے کی طرف اشارہ کر کے کہا کہ نہیں ولادت نہیں ہوئی, ان کے صلب سے 7واں بیٹا جو ہوگا وہ میرا بیٹا مہدی ہوگا. کون؟ 5ویں امام تھے, امام باقر علیہ السلام. یعنی ان کے صلب سے جو 7واں بیٹا ہوگا, یعنی 6ٹے امام پہلے, 7ویں امام دوسرے, 8ویں امام تیسرے, 9ویں امام چوتھا بیٹا, 10ویں امام 5ویں بیٹے, 11ویں امام 6ٹے بیٹے, 12ویں امام 7ویں بیٹے, ان کی صلب سے جو 7واں بیٹا ہوگا وہ مہدی ہوں گے, وہ قائم ہوں گے, وہ قیام کرنے والے ہوں گے. یہ جملہ سنیے گا امام حسین علیہ الصلوۃ والسلام کا, کیا جملہ امام علیہ الصلوۃ والسلام نے کہا کہ انا اشاہدہ, میں ان کے لشکر میں شامل ہوں گا, وانتم تشاہدون معی, تم بھی میرے ساتھ ان کے لشکر میں شامل ہوگے. تو یہاں سے سمجھ آیا وہ باوفا اصحاب امام حسین بھی لشکر امام زمانہ میں شامل ہو جائیں گے. ایک سبب یہ بنا کہ امام زمانہ علیہ السلام کے اصحاب میں ویسے ہی با فضیلت با معرفت لوگ تھے, اور کربلا کے قافلے والے کربلا امام حسین علیہ السلام کے اصحاب, اور خود سید الشہداء امام حسین علیہ السلام بھی اس قافلے میں شامل ہو گئے. اس کے علاوہ عجیب حدیث ہے امام حسین علیہ السلام کی کہ لو ادرکتہ, بہت اہم ہے, اگر میں ان کے دور کو پالوں جب وہ خروج کریں, امام زمانہ علیہ السلام کے حوالے سے فرما رہے ہیں, اگر میں اس دور کو پالوں لخدمتہ طول حیاتی, میں ساری زندگی ان کی خدمت میں رہوں. کون کہہ رہا ہے؟ امام حسین علیہ السلام. کیوں؟ کیونکہ مقصد بہت بڑا ہے اور اللہ نے بہت بڑا کام لینا ہے, عدل و انصاف کو دنیا میں روشن کرنا ہے, اس وجہ سے سید الشہداء کے جملہ. تو اب سوال کا جواب واضح ہوا ہوگا کہ امام حسین علیہ السلام کے اصحاب بھی ان اصحاب میں شامل ہوں گے. میں بات کو تھوڑا تھوڑا جلدی جلدی آگے بڑھاؤں, اندازہ لگائیں کہ بھائی کیا ایسی صفات ہوں گی امام زمانہ کے اصحاب میں جو ان اصحاب میں اس حد تک نہیں ہو پائیں جو امام حسین علیہ السلام کے, میں نے کہا وہ بھی شامل ہوں گے, لیکن چند صفات ایسی ہیں. دیکھیں بہت پہلے سے امام حسین علیہ السلام کے اصحاب ایک ساتھ ایک دوسرے سے رابطے میں نہیں تھے, کربلا معلہ میں آ کے ان سب میں رابطہ ہوا, معرفی ہوئی, کوئی بصرہ سے آیا, کوئی کوفہ سے آیا, کوئی مدینہ سے ساتھ چلا, کوئی مکہ سے آیا, کوئی راستے میں ملا. کتنے ایسے تھے جو عمر سعد کی فوج سے نکل کے سید الشہداء کے پاس آئے, ठीक है, बस के बाद रिवायत में 32 लोग, 32 32 लोग ऐसे मिले, कुछ ऐसे हैं जो कूफा से चले, हमारे साथ की फौज में थे लेकिन जानते थे हमने इमाम के दर पे जाना है, वहां से निकल के इमाम के लश्कर में आए। सवाल ये कि उनमें कौन सी ऐसी क्वालिटीज होंगी जो नहीं हो पाई जो इमाम ज़माना के असहाब में होंगी। मौला कायनात की हदीस है कि युअल्लिफु अल्लाह बैना कुलूबिहिम, अल्लाह उन सब के दरमियान, असहाब इमाम मेहदी की बात हो रही है, उल्फत रखेगा, एक दूसरे से राबते में होंगे, एक दूसरे से राबते में होंगे, गोया एक बदन की मानंद होंगे इमाम ज़माना अलैहिस्सलाम के असहाब। और फिर उनकी एक अलग सिफात है। सवाल यह कि असहाब से मुराद क्या है, क्या वो 313 हैं? नहीं, 313 की तो अलग ही क्वालिटी है, उनके बारे में तो एक अलग रिवायत है, हुक्काम होंगे। अगर मैं वक्त में रिवायत पेश करता हूँ, हुक्काम होंगे 313, रिवायत का रेफरेंस भी आप उसे ले लीजिएगा, वक्त कमी की बिना पे मैं सिर्फ रिवायत के जुमले पेश कर रहा हूँ, यानी क्या सिफात होंगी उनकी के जो 313 होंगे उनके हवाले से बयान कर रहे हैं। वो उज्जात होंगे, हुक्काम होंगे, काजी होंगे, हाकिम होंगे, जब कभी किसी भी फैसले में फैसला करने जा रहे होंगे उनसे गलती नहीं होगी। क्यों गलती नहीं होगी भाई, क्यों गलती नहीं होगी? मासूम होंगे? नहीं, मासूम नहीं होंगे, लेकिन फैसला करने में गलती नहीं होगी। क्यों नहीं होगी? इमाम सादिक अलैहिस्सलाम की भी हदीस है और खुद इमाम बाकर अलैहिस्सलाम दोनों हस्तियों से हदीस है कि 12वें इमाम उनसे कहेंगे कि अहदुका फी कफ्फिक, तुम्हारे हाथ में तुम्हारा अहदनामा है, फ़ाइदा वरद अलैक अम्रुन ला तफ़हमू वला तअरिफ अल-क़ज़ा, अगर कोई ऐसा मामला आ जाए ना जिसमें तुम्हें फैसला नहीं मालूम हो शरीयत का हुक्म, इसमें क्या हो सकता है, इश्तबाह में पड़ रहे हो, कंफ्यूजन में पड़ रहे हो, तो क्या करो, फंज़ुर इला कफ्फिक, अपने हाथ की तरफ देखोगे तुम्हें मसला मालूम हो जाएगा और उसके बाद फिर सही फतवा दे दोगे। अच्छा, ये अंदाजा लगाएं कि इनके पास कुव्वत होगी, वो अलग चीज है कि 40 लोगों के मुताबिक कुव्वत दे दी जाएगी। दूसरे सवाल की तरफ अगर हम बढ़े, सवाल यहाँ पे यह है कि भाई ऐसे कौन से लोग शामिल होंगे जो इन असहाबे इमाम मेहदी अलैहिस्सलाम में शरीक होंगे। मैंने बयान किया पहले 313 असहाब, इनकी कुछ अलग सिफात है, इसके अलावा 10,000 असहाब और हैं कि जिनकी अलग सिफात है, उसके अलावा 10,00,000 अफराद असहाबे इमाम मेहदी अलैहिस्सलाम और हैं। तो ये बात जहन में रहे कि 313 जो हैं इनमें सवाल कौन कौन से असहाब शामिल होंगे, तो गुज़िश्ता दौर से भी बहुत सारे लोग आएंगे जो इस लश्कर में शामिल होंगे। गुज़िश्ता दौर से क्या मतलब? वो दौर होगा रिजात का, रिजात का दौर होगा तो असहाबे कहफ इमाम मेहदी अलैहिस्सलाम के साथ भी शामिल होंगे। मैंने बयान किया रिजात के जिक्र इमाम हुसैन अलैहिस्सलाम ने शबे आशूर किया, इमाम हुसैन अलैहिस्सलाम के असहाब शामिल होंगे, इमाम हुसैन अलैहिस्सलाम शामिल होंगे, कहां पर? इमाम ज़माना अलैहिस्सलाम के लश्कर। इसके अलावा अंबिया अलैहिस्सलाम शामिल होंगे उस लश्कर में। हजरत ईसा अलैहिस्सलाम के हवाले से क्या मिला हदीस में कि जब आएंगे खुद इमाम ज़माना अलैहिस्सलाम फरमाएंगे कि तकद्दम, ऐ जनाब ईसा आगे बढ़िए, नमाज पढ़ाएं। देखें ओहदे इमामत क्या है ये बतलाने के लिए इमाम अलैहिस्सलाम इस अमल को अंजाम देंगे, मतलब है नबी खुदा आगे बढ़े। क्या जवाब आएगा सुनिएगा, जवाब ये आएगा इन्नमा बुइस्तु वजीरन लका लस्तु अमीरन, मैं आपका वजीर बन के आया हूँ, अमीर नहीं, अमीर आप हैं, आप नमाज पढ़ाएंगे। तो जनाब ईसा भी उस लश्कर में शामिल होंगे गुज़िश्ता लोगों में। सवाल सलाम के बहुत सारे असहाब हैं जिन्हें नाम लेकर इमाम ने बशारत दी, जनाब मुफज्जल हैं, जनाब अबू हमजा सोमाली हैं, और कितने असहाब ऐसे यानी कि जो ख्वाहिश रखते थे, छठे इमाम के असहाब हैं, चौथे इमाम के असहाब हैं, ख्वाहिश रखते थे कि इमाम ज़माना के लश्कर में शामिल हो। मौला कद्दक आदमी जनाब अबू हमजा सोमाली आए, हड्डियाँ कमजोर हो चुकी हैं, कमर झुक चुकी है, मैं चाहता हूँ कि आपके जो आखिरी बेटे हैं कायम हैं उनके लश्कर में शामिल, मैं चाहता हूं कि उनके लश्कर में शामिल हूं, लेकिन मैं तो मौत की तरफ जा रहा हूं। इमाम सादिक अलैहिस्सलाम ने कहा क्या समझते हो, क्या सिर्फ शहीद वो होता है कि जो मैदान जंग में जाके मर जाए? नहीं, सुनो, अगर तुम उनके मोतकिद हो, وانتظر امره, اگر تم نے ان لوگوں میں شامل ہوئے کہ جنہوں نے ان کے امر کا ظہور کا انتظار کیا, آمادہ رہے, اس دنیا سے چلے بھی جاؤ گے تو خدا اٹھا کے ان کے لشکر میں شامل کر دے گا. جناب سلمان محمدی, میں آخری سوال کی طرف بڑھ رہا ہوں. سوال یہ کہ بھائی کچھ ایسے گزشتہ لوگوں میں ہیں, بہت سارے اصحاب ائمہ علیہ بیت السلام جو اس لشکر میں شامل ہوں گے. جناب سلمان محمدی نبی کریم صلی اللہ علیہ وآلہ جناب سلمان سے ذکر کر رہے ہیں آخری امام کا, اور اس کے بعد ایک جملہ کہا, یا سلمان انت مدرکہ, تم ان کا دور پاؤ گے, ان کے لشکر میں شامل ہوگے. سوال, اے سلمان تم ان کے لشکر میں شامل, اے رسول خدا کہ اللہ اتنی حیات دے گا کہ میں ان کے لشکر میں شامل ہو جاؤں گا. جواب یہ آیا نبی کریم کا, نہیں سلمان تم اس دنیا سے جب چلے جاؤ گے, کیونکہ تمہاری ولایت و محبت ہے ان سے, معرفت ہے ان کی, اس وجہ سے تمہیں دوبارہ اٹھایا جائے گا رجعت کے دور میں اور ان کے لشکر میں شامل ہوگے. سوال, کیا در کھلا ہوا ہے کہ آج کے دور کا انسان امام زمانہ جلال اللہ تعالیٰ شریف کے اصحاب میں شامل ہو جائے؟ جواب یہ ہے, اسی حدیث میں رسول کریم صلی اللہ علیہ وآلہ نے بیان کیا, اے سلمان جو کوئی تم جیسی معرفت رکھتا ہوگا وہ ان کے لشکر کو پائے گا, جو کوئی تم جیسی معرفت رکھتا ہوگا, محبت رکھتا ہوگا, وہ ان کے لشکر کو پائے گا. اب دیکھنا ہوگا کہ جناب سلمان میں کون سی ایسی کوالٹیز تھی کہ جن کے سبب جناب سلمان امام زمانہ کے لشکر میں شامل ہوں گے. ائمہ علیہ بیت علیہ السلام یاد کر رہے ہیں, چھٹے امام بار بار ذکر کر رہے ہیں, تو اگر کوئی اپنے وقت کے امام کا وفادار ہوگا, منتظر رہے گا, تو اللہ تعالیٰ ان کو امام زمانہ علیہ الصلوۃ والسلام کے لشکر میں شامل کر دے گا. اب ہمیں دیکھنا ہوگا کہ بھائی جناب سلمان محمدی میں کون سی ایسی صفات تھی کہ جن کے سبب وہ امام مہدی علیہ الصلوۃ والسلام کے لشکر میں شامل ہو گئے. میں دو چار چیزیں صرف ذکر کر سکوں گا, وقت کم ہے میرے پاس. جناب سلمان کے حوالے سے جناب ابو حمزہ سومالی, ان کے حوالے سے ہمیں پڑھنا پڑے گا, ان کی سیرت کو پڑھنا پڑے گا کہ ان میں ایسا کیا تھا کہ اس دور میں ہوتے ہوئے امام زمانہ علیہ الصلوۃ والسلام کے لشکر میں شامل ہو گئے. نام سند دے دیا رسول کریم نے. چھٹے امام بہت ذکر کرتے ہیں جناب سلمان کا. آ کے سوال کر دیا, مولا کہ آپ سلمان فارسی کا اتنا ذکر کیوں کرتے ہیں؟ پہلے امام نے کریکشن کروائی تھا, سلمان فارسی نہیں محمدی کہو, اب وہ محمدی ہو گئے ہیں, ہمارے در کے ہو گئے ہیں. ٹھیک ہے, میں یہ نہیں کہہ رہا کہ سلمان محمدی ہی کہا جائے, فارسی پہچان کے لیے بھی نہ کہا جائے. نہیں, کچھ لوگ تھے جو جناب سلمان محمدی سے بغض رکھتے تھے, تو وہ تعصباً کہتے تھے فارس سے آئے ہیں, فارسی ہیں. اس چیز کو روکنے کے لیے امام علیہ الصلوۃ والسلام نے اس طرف توجہ دلائی. امام نے پہلے کریکشن کروائی, چھٹے امام نے پھر کہا سلمان محمدی ہیں, اور میں ان کا ذکر کیوں کرتا ہوں؟ لخلاص خلال, تین ایسی خصلتیں ہیں جن کے سبب میں سلمان محمدی کا ذکر کرتا ہوں. پہلی خصلت, حبہ للعلم والعلماء, سلمان محمدی علم اور علماء سے محبت رکھتے تھے. تو اگر کوئی امام علیہ الصلوۃ والسلام کے منتظر ہیں, دعوے دار ہے, تو علم میں, کسی بھی علم میں آگے بڑھنا ہوگا, کسی بھی علم میں آگے بڑھنا ہو. امام زمانہ علیہ الصلوۃ والسلام کو چاہیے ہوں گے اکاؤنٹنٹ کے, نہیں, امام کو چاہیے ہوں گے سائنٹسٹ, یعنی ہر فیلڈ میں امام علیہ الصلوۃ والسلام کو اسپیشلسٹ چاہیے ہوں گے. ضروری نہیں ہے ہر ایک اسلحہ چلانا جانتا ہو. لَيَعِدَّنَّ أَحَدُكُمْ, مفہوم حدیث ہے امام صادق علیہ الصلوۃ والسلام کی, اللہم صلی اللہ علیہ وسلم, تم میں سے کوئی بھی شخص آمادہ رہے, کسی بھی طریقے سے آمادہ رہے امام زمانہ کی نصرت کے لیے, ولو بسہمن, اگرچہ ایک تیر تیار رکھے. کیا مطلب تیر تیار رکھے؟ تلوار اس دور میں ہر ایک کے پاس ہوتی تھی, نیزہ ہوتا تھا, کسی کے پاس کچھ بھی نہیں ہوتا تھا نا, ایک تیر تو ہوتا ہی تھا اپنی حفاظت کے لیے, اپنی حفاظت کے لیے یا دفاع کے لیے. اب کسی بھی طریقے سے اپنا حصہ انسان امام علیہ الصلوۃ والسلام کے لیے شامل کرے. کس طریقے, کیا مطلب, اسلحہ خرید کے رکھ لے, صرف یہ مراد نہیں, کسی بھی طریقے سے امام زمانہ کے لیے آمادہ رہے کہ امام آئے تو میں کہوں مولا میں نے یہ آمادگی کی. اگر انسان ضرورت کے مسائل ہی نہیں سیکھتا ہوگا, امام آ کے وضو, نماز, روزہ, زکوٰۃ, خمس کے مسائل تو نہیں سکھائیں گے. یہ انسان کو اسٹیپ حل کر کے آگے جانا ہوگا, یہ حل کرنے کے بعد آگے جب بڑھے گا تو پھر کیا ہوگا, امام کے لیے کہے گا مولا میں نے اپنے بچے کی ایسی تربیت کی کہ یہ یا آنے والی نسلیں, اس کے نسلیں آپ کے لشکر میں شامل ہو سکیں. مولا میں نے اپنے بچوں کو مثلا آرمی میں ڈالا, ٹھیک ہے, طاقتور بنا دیا, میں نے بچے کی تربیت ایسے کر دی ہے کہ وہ دینی لحاظ سے ایسے تربیت کر دی ہے کہ وہ باطل کا ساتھ کبھی نہیں دے گا, تو اگر وہ منتظر رہتے ہوئے اس دنیا سے چلا بھی جائے گا, امام صادق علیہ الصلوۃ والسلام کی صدا آئی قبر میں آ کے فرشتہ کاندھا ہلائے گا اور کہے گا ان صاحبکم قد ظہر, وہ کہ جس کے تم منتظر تھے وہ ظاہر ہو چکے ہیں, اٹھو اور ان کی نصرت کو جاؤ اگر جانا چاہتے ہو. تو پہلی صفت جناب سلمان کی میں بات کو تمام کر رہا ہوں. یہ سوال کیا ہے کہ آج کے دور کا شخص شامل ہو سکتا ہے یا نہیں. جناب سلمان کو کہا تو میں نے کہا کچھ صفات جناب سلمان کی ذکر ہو. امام صادق علیہ السلام نے کہا حبہ للعلم والعلماء, علم اور علماء سے جناب سلمان محبت رکھتے تھے. مجالستہ الفقراء, اسٹیٹس میں فرق نہیں رکھتے تھے, کوئی فقیر ہے جناب سلمان بیٹھ جایا کرتے تھے اس کے ساتھ, یہ نہیں دیکھتے تھے کہ فقیر ہے اس کے ساتھ بیٹھنے سے میری عزت میں کمی آئے گی, نہیں یہ فرق نہیں کرتے, دیکھتے تھے مومن ہے کہ نہیں ہے. اب انسان یہ دیکھے مومن ہے تو آپس میں محبتیں بڑھائی جائیں, دیکھیں چھوٹے چھوٹے اختلافات کو ختم کیا جائے. جب کوئی باپ جا رہا ہوتا ہے تو باپ یہ چاہتا ہے کہ بچوں کو جمع کر کے بٹھائے اور کہے کہ بیٹا کسی معاملے میں آپس میں ذاتیات میں اختلاف میں جھگڑتے نہ رہنا بلکہ محبت سے رہنا. اختلاف کس میں نہیں ہوتا, اختلاف ہوتا ہے لیکن ذاتیات تک پہنچ جانا, ایک دوسرے کو کفر کا کہنے لگا کافر کہنے لگنا, یہ انتہائی نامناسب چیز ہے. امام زمانہ علیہ الصلوۃ والسلام پردہ غیبت میں, کیا امام نہیں چاہیں گے کہ مومنین آپس میں ایک دوسرے سے باہمی محبت سے رہیں؟ اربعین وہ سما ہے, اربعین امام حسین, کہ جہاں پہ ہمیں یہ درس ملتا ہے کہ مومنین سے عزاداروں سے کس طریقے سے ملنا ہے. نہیں پوچھتے کہ تم کون ہو, کس عقیدے کے مالک ہو, کیا عقیدہ رکھتے ہو, فلاں چیز کے قائل ہو یا فلاں چیز کے قائل نہیں, آؤ ظاہر حسین ہو. بس یہی طریقہ کار ائمہ اہل بیت مومنین سے چاہتے ہیں. جو اختلافات ہیں ذاتی ان میں مشکل نہیں ہے, ذاتی سے مراد یعنی جو کسی بھی علمی مسئلے پہ اختلاف ہے یا کسی بھی معاملے, ان تمام کو بالائے طاق رکھ کے ہٹانے کے بعد ایک چیز پہ جمع ہو جائے کہ وقت کے امام کے منتظر آپ بھی ہیں ہم بھی ہیں, بیٹھے آپس میں محبتوں کی فضا قائم ہو. جناب سلمان محمدی کی آخری صفت بیان کر رہا ہوں اس امید اور دعا کے ساتھ کہ پروردگار ہم میں یہ تمام لوگوں میں مومنین میں یہ صفت قائم ہو. اور بہت مشکل صفت ہے مگر عظیم, ایسارہو ہوا امیر المؤمنین علی ہوا نفسہ, جناب سلمان محمدی علی کی خواہش کو اپنی خواہش پر مقدم رکھتے تھے. علی علیہ السلام کی خواہش آگے ہوتی تھی اور جناب سلمان محمدی اس کے بعد پھر کچھ عمل کرتے تھے. یہی وجہ ہے اتنا مشکل تھا وقت, اتنا مشکل وقت تھا کہ کوئی بھی مومن اگر مومن ہے تو اپنے اوپر کنٹرول نہیں کر سکتا تھا کہ مولا کائنات کی گردن میں رسی ہے کھینچا جا رہا ہے. مقداد ابو ذر سب موجود ہیں, جناب ابو ذر کا ہاتھ تلوار کے قبضے پہ چلا گیا, جناب سلمان کا ہاتھ نہیں گیا. کیوں؟ کان ينظر الى وجه علی, علی علیہ السلام کے چہرے کی طرف دیکھ رہے تھے کہ علی اگر کہیں گے تو تلوار نکالوں گا ورنہ نہیں, کیونکہ علی دین ہے, علی جانتے ہیں. میں اپنے وقت کے امام کے حوالے سے دیکھوں کہ میں کیا جانتا ہوں امام کے حوالے سے, امام کی کیا چاہت ہے مجھ سے, امام کے اقوال پڑھے جائیں, امام علیہ الصلوۃ والسلام کا ذکر کیا جائے, تو حتماً یہ در کھلا ہوا ہے. ائمہ اہل بیت علیہ الصلوۃ والسلام نے دعائیں تعلیم فرمائی ہیں, اعمال تعلیم فرمائے ہیں کہ اپنے آپ کو آمادہ رکھو ان اعمال میں سے. ان دعاؤں کے خلاصہ یہ ہے کہ انسان وقت کے امام سے رابطے میں رہے. اور قرآن کریم کی آیت کے ذیل میں بھی امام علیہ السلام نے فرمایا یا ایوہ الذین آمنوا اصبروا وصابروا ورابطوا, ایمان لانے والوں صبر کرو, اصبروا صبر کرو, صابروا استقامت دکھاؤ, رابطوا رابطوا کا مطلب یہ ہوا یعنی آمادہ رہو. ایک ترجمہ یہ ہو سکتا ہے مرابطے میں رابطہ رابطے میں رہو, دوسرا ترجمہ آمادہ رہو, دونوں ترجمے صحیح ہیں. امام باقر علیہ السلام فرماتے ہیں رابطو امامکم المنتظر, اپنے امام منتظر امام مہدی علیہ السلام کے لیے آمادہ رہو. آمادہ کیسے رہے اشارہ میں کر چکا, جو کوئی اپنے لحاظ سے کچھ بھی کر سکتا ہے جس کے بارے میں اس کا دل خود آمادہ ہو جائے کہ وہ کہے مولا میں آپ کے لیے آمادہ ہوں یا آپ سے رابطے میں ہوں, امام علیہ الصلوۃ والسلام سے گفتگو کی جائے, امام سے باتیں کی جائیں, امام سے اپنے مسائل شیئر کیے جائیں, امام تک گفتگو پہنچتی ہے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. پروردگار سے دعا ہے کہ پروردگار تمام سامعین و حاضرین کو، ہم تمام کو امام علیہ الصلوۃ والسلام کے لشکر میں شامل فرمائے، امام کے اصحاب کی جذبات میں ہمارے اندر اپنے اندر پیدا کرنے کی توفیق عنایت فرمائے. الحمدللہ رب العالمین، والسلام علیکم ورحمۃ اللہ.
سرگودا سے بات کر رہی ہوں، پاکستان سے.
جی
آغا جان، ہم یہ دیکھتے ہیں کہ علماء کی بات تو ایک ہی ہوتی ہے، سب ایک بات کر رہے ہوتے ہیں، ظاہری بات ہے اہل بیت اور رسول پاک کی بات کر رہے ہوتے ہیں، اللہ کی بات کر رہے ہوتے ہیں، لیکن پلیٹ فارم ایک نہیں دکھائی دیتا. اب پیغام تو یہیں سے ہی جائے گا آپ لوگوں سے، اس کی کیا وجہ ہے؟
پلیٹ فارم ایک نہیں دکھائی دیتا سے مراد کیا ہے؟ یہ تھوڑا واضح کریں تاکہ لوگوں پہ اور سوال واضح ہو جائے.
یعنی بہت سے علماء اپنے تئیں مختلف پلیٹ فارم سے کام کر رہے ہیں، جیسے ابھی یہ ریوائیول پروگرام ہے اور بھی مختلف جگہوں سے ہو رہے ہیں، تو یونٹی نظر نہیں آتی ہے عوام کو.
اگر مقصد ایک ہے تو یونٹی ہے، نو میٹر. اگر مقصد ایک ہے تو ہزاروں پلیٹ فارم ہو، بلکہ یہ پلیٹ فارم کا زیادہ ہونا ہی فائدہ مند ہے. مقصد ایک ہے، نو میٹر. سب امام کی طرف بلا رہے ہیں. معیار کیا ہے؟ معیار میں ایک جملے میں بیان کر کے بات کو تمام کروں. امام صادق علیہ الصلوۃ والسلام کا ارشاد گرامی ہے کہ اعرفوا منازل الناس، اور دوسری احادیث میں آیا اعرفوا منازل الشیعہ علی قدر روایتہم عنہ. ہمارے شیعوں کا مقام و مرتبہ، لوگوں کا مقام و مرتبہ ایسے پہچانو کہ ہم سے کتنی روایات نقل کرتے ہیں، بیان کرتے ہیں. اگر ہزاروں پلیٹ فارم ہیں، ہزاروں پلیٹ فارم سے امام کی روایات احادیث سے ہی گفتگو ہو رہی ہے، ہمارا فریضہ کیا ہے؟ عوام کے عنوان سے ہم پوچھ سکتے ہیں بھائی کہاں سے پڑھی حدیث. اگر وہی گفتگو ہو رہی ہے تو کوئی مشکل نہیں ہے، بلکہ غیبت کے دور میں اس طریقے کی صفات بیان کی گئی ہیں. ائمہ اہل بیت علیہ السلام نے کہا یہ پلیٹ فارم زیادہ ہونا، مفہوم یہ ہے، یہ تھوڑا اختلاف ہونا یہ تمہارے لیے فائدے مند ہے. اللہ فائدے مند ہے کیا مطلب؟ نہیں سمجھ آیا. کہا اس سے ہوگا یہ کہ بعض اوقات دشمن تم پہ صحیح سے حملہ نہیں کر سکے گا. وہ جب دیکھے گا یہ لوگ آپس میں ہی تھوڑا سا اختلافات، جسے ہم کہتے ہیں اختلاف، بنیادی اختلاف کی بات نہیں کر رہا، ذاتی اختلاف کی بات نہیں کر رہا، اگر اختلافات چھوٹی چھوٹی چیزوں میں ہوگا تو وہ کہے گا کہ نہیں یہ آپس میں خود ہی ان کا اختلاف ہے، اس کا مطلب یہ وہ فکر نہیں رکھتے، یہ وہ فکر نہیں رکھتے، تو تمہاری حفاظت ہوگی. یہ راوی کوئی بات سمجھ میں نہیں آئی، امام سے دوبارہ پوچھا، مولا اس میں ہماری حفاظت ہوگی؟ امام نے کہا جب ہم نے کہہ دیا تو یہی تمہارے لیے بہتر ہے، بس یہ ہے کہ ہاں جو کچھ ہمارے در سے ملو وہ بیان کرو، جو کچھ ہمارے در سے ملے وہ بیان کرو، اسی میں تمہاری عافیت ہے. اب ائمہ اہل بیت علیہ السلام کے در سے جو ملے کیا مطلب؟ بعض اوقات کچھ احادیث ہوتی ہیں تقیہ میں ہوتی ہیں، یا کسی عنوان سے امام نے کہی میں نے وہ حدیث لے لی، کسی اور نے کوئی حدیث لے لی، کوئی حرج نہیں ہے. لیکن مشکل اس وقت آتی ہے جب ذاتیات پہ ایک دوسرے کی بولنے لگے، جب ذاتیات میں آ جائیں تو پھر وہاں سے علیحدہ ہو جائیں. جب آپ دیکھیں کہ اگر کوئی چاہے صاحب امامہ بھی ہو، کسی دوسرے صاحب امامہ کی ذاتیات پہ بول رہا ہے، اختلاف کی بات نہیں کر رہا. اختلاف تو سب مراجعین، فقہا، علماء سب میں اختلاف ہے، اختلاف تو یہ کامیابی کی سبب بنتا ہے، لیکن ذاتیات پہ جہاں آ جائے وہاں مشکلات ہو جائے کرتی ہیں. تو معیار کیا ہے؟ دیکھا جائے ائمہ علیہ السلام کی احادیث سے قرآن کریم سے کون گفتگو کر رہا ہے، وہیں توجہ کی جائے. بات انشاءاللہ واضح ہوئی ہوگی، امید ہے.
جی السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
ماشاء اللہ آپ نے بہت اچھا لیکچر دیا، بہت نالج ملی، اللہ تعالیٰ آپ کو سلامت رکھے. میں لاہور پاکستان سے بات کر رہی ہوں. میرا سوال یہ ہے کہ ماشاء اللہ آپ نے اپنے لیکچر کے شروع میں اس چیز کا ذکر کیا کہ امام حسین علیہ السلام نے یہ کہا کہ میرے اصحاب عالم زر سے میرے اصحاب تھے. تو ہمیں جتنی ہماری جو ناقص نالج ہے اس میں یہ ہمیں معلوم ہوا ہے کہ یہ جو ڈویژن ہوئی ہے کہ جو مطلب ایمان رکھنے والے ہیں اور جو ایمان نہیں رکھنے والے، یا یوں سمجھے کہ مومنین اور کافرین، یا بالکل ہی جو ڈفرینٹ قسم کے لوگ ہیں، مطلب وہ ان کی ڈویژن عالم زر سے ہی شروع ہوئی. یعنی جب اللہ تعالیٰ نے ان تمام مخلوقات کو ایک
جبر کی طرف کر رہی ہیں کہ بھئی جب ہو گئی تو پھر کوئی مختلف ہو ہی نہیں سکتا اس سے، اور
نہیں اس کی میں قطع کلامی معاف، میں اس کی وجہ پوچھنا چاہ رہی ہوں کہ مطلب جو ہمیں سمجھ آئی کہ ہم نے تو جو ڈویژن ہوئی وہ عالم زر سے ہوئی، یعنی اللہ تعالیٰ نے پہلے خلق کیا ہر ایک کو زر کی شکل میں، اور پھر عقل کامل دی، اس عقل کامل کے بنیاد پہ ہم نے فیصلہ کیا، یا ہم نے مولا امیر المومنین علیہ السلام کی ولایت کو تسلیم کیا. اب जब मौला ये कह रहे हैं, इमाम हुसैन अलैहिस्सलाम कह रहे हैं कि मेरे असहाब आलमे जर से मेरे असहाब, यानी फिर उस
सही
वक्त उससे पहले भी उनको कोई खासियत या कोई नॉलेज कोई इल्म दिया गया था जिसकी बेस पे उन्होंने इमाम हुसैन अलैहिस्सलाम का असहाब बनना एक्सेप्ट किया या कबूल किया? मतलब ये समझ नहीं आ रहा कि वो क्या चीज है जिससे जिन लोगों ने नहीं तस्लीम किया उन्होंने क्यों नहीं तस्लीम किया, जबकि अक्ल तो सबको दी गई थी।
सही।
बहुत
देखिए सबसे
शुक्रिया।
पहले तो ये बहुत बड़ा एक मौजू है, एक अलग से मौजू है आलम जर के हवाले से। ठीक है, आसान अल्फाज में मुख्तसर ये कि किसी शख्स पे भी जुल्म नहीं हुआ, वो जो आयत है कुरान करीम की, और ना जुल्म होगा कि यौमा नदउ कुल्ला उनासिन बे इमामहिम, उस दिन हम हर शख्स को उसके इमाम के साथ बुलाएंगे। फमन उतिया किताबहु बियमीन है, जिसके अमाल नामा उसके दाएं हाथ में दिया जाएगा, वो अपने अमल नामे को पढ़ेगा और कामयाब हो जाएगा। ला युज़लमूना फतीला, इस जुमले की तरफ मुझे लाना था, कुरान करीम की आयत है उस वक्त सूरह बनी इसराइल। ला युज़लमूना फतीला, फतील कहते हैं खजूर के अंदर एक गुठली, गुठली के दरमियान में बारीक सी झिल्ली होती है, उसे कहते हैं फतील। ठीक है, उस झिल्ली के बराबर भी किसी पे जुल्म नहीं होगा। कोई शख्स ये नहीं कहेगा कि मुझ पे हुज्जत तमाम नहीं हुई, या मैं तो वहां पे वादा ही नहीं ले सका और उस वक्त का मुझे याद नहीं था इसलिए मैं शामिल नहीं हो सका। नहीं, देखिए जबर नहीं है दीन में, ऐसा नहीं है कि जिसके बारे में लिख दिया गया कि भाई ये काफिर है ये फासिक है तो फिर वो मजबूर हो गया अब तो फासिक हो नहीं, नहीं ऐसा नहीं है। इल्म अलग चीज है, ठीक है, और अमल एक अलग चीज है। अब जो हम फरमा रहे हैं ना, जिस तरीके से इमाम ने हुज्जत तमाम की है, यानी बसरा में तकरीबन 6 लोग थे बड़े बड़े, उनके उन तमाम को इमाम ने लिखे हैं खतूत, उनमें कुछ ऐसे थे जो जंगे जमल में इमाम अली के मुकाबिल थे। ठीक है, करबला मौला में आखिरी वक्त तक इमाम अलैहिस्सलाम शहादत जनाबी अली अकबर के बाद भी कह रहे हैं अभी भी अगर, अभी भी अगर हुसैन इब्ने अली को मान लो तो फिर मैं शिफात करवाऊंगा। तो ये हुज्जत तमाम हो रही है, ऐसा नहीं कि वो मजबूर थे, सब के सब जानते थे। इमाम हुसैन कहता है आरिफों का हक अल मारिफा, ए हुसैन इब्ने अली तुम्हारी मुकम्मल मारिफत रखता हूं मैं, ठीक है, किसके बेटे हो किसके नवासे हो किसके पोते हो किसके भाई हो सब जानता हूं, मगर मेरा उलिल अम्र यजीद, मेरा उलिल अम्र इब्ने ज़ियाद है। तो आपने जो सवाल किया बहुत बड़ा, इसका जवाब इसके लिहाज से हो सकता है वो आलम जर में कौन सी ऐसी क्वालिटीज थी, लेकिन वो ऐसा नहीं कि उसमें लिख दिया गया तो बिल्कुल ऐसा है कि मजबूर हो गया इंसान, नहीं। उन अस्हाब की जिंदगी को पढ़ा जाए तो ये बहुत बड़ा मौजू है, उसमें कुछ ऐसी क्वालिटीज आना थी और आई जिसके सबब वो लश्कर इमाम हुसैन अलैहिस्सलाम में शामिल हुए। तो आसान अल्फाज में ये खुद उन असहाब के अंदर ऐसी सिफात थी कि मन काना बाजिनन फीना मोहजतहु, मैं एक जुमले में बात को मुकम्मल करूं, इमाम ने कहा था जो हमारी राह में अपना मोहजाए कल्ब खून दिल कल्ब खर्च करना चाहता है वो हमारे साथ चले। सजदे में जाके ज़ियारत आशूरा में हम क्या कहते हैं, अल्लज़ीना बदलू मोहजहुम दूनल हुसैन, वो लोग जिन्होंने अपने खून दिल का आखिरी कतला इमाम हुसैन को कुर्बान कर दिया। क्यों, क्या वजह है कि ये असहाब इतने बढ़ गए नबी के असहाब से, नबी बुला रहे हैं वो नहीं आ रहे, जा रहे थे जबकि नबी को छोड़ के जाना गुनाह कबीरा था, या इमाम हुसैन सलाम कह रहे हैं चले जाओ तुम्हारे लिए फिर भी नजात है, जन्नत है फिर भी जन्नत है, लेकिन उसके बावजूद नहीं जा रहे। तो इनकी खुद कुछ क्वालिटीज ऐसी हैं, हम सिर्फ एक जुमले में नहीं कह सकते कि आलम जर में उन्होंने कह दिया था इसलिए कोई और शामिल ही नहीं हो सकता, बल्कि हमारे सामने तो ये तक रिवायात है कि दुआ करो कि या लैतनी कुंतु मअकुम फअफूज मअकुम, काश मैं आपके साथ होता तो फौज कामयाब हो जाता। क्यों, तमन्ना रखना, तमन्ना रखने का फायदा क्या होगा, तमन्ना रखने का फायदा ये होगा कि इमाम अलैहिस्सलाम के लश्कर में शामिल हो जाएगा इंसान उस वक्त के जब इमाम जवाना अलैहिस्सलाम के साथ असहाबे इमाम हुसैन आएंगे। तो कुछ ऐसी सिफात रिवायात में बयान की कि इंसान आज के दौर का भी उनकी सफ में खड़ा हो सकता है, यहाँ तक कि ये बताया गया उन सिफात में कि अगर कयामत में निदा आएगी उठेगा इंसान महशर में तो कपड़ों पे खून लगा होगा, परवरदिगार ये कैसा खून, क्या तुम असहाबे इमाम हुसैन के साथ महशूर किए जा रहे हो। तो सिफात आइम्मा अहले बैत अलैहिस्सलाम ने बयान की है, हम ये नहीं कह सकते आलम जर में लिख दिया तो बस गोया के उनका अपना कोई किरदार नहीं था या उस वक्त कोई क्राइटेरिया किसी को याद नहीं है किसने लब्बैक कहा। आलम सर का एक बहुत बड़ा मौजू है, अलबत्ता आसान अल्फाज में बात को तमाम करूं कि इंसान मजबूर नहीं है, बात वाज़े है, عالم زر میں جس طریقے سے جن لوگوں نے لبیک کہا، امام نے کہا ہم پیشانی دے دیکھ کے پہچان لیتے ہیں کہ کون ہمارا ہے اور کون ہمارا دشمن ہے، لیکن انسان کوئی مجبور نہیں ہے، اپنے ہاتھ میں اس کی تقدیر ہے، غور ہمارے سامنے موجود ہے.
السلام علیکم آغا.
وعلیکم السلام ورحمۃ اللہ.
فاطمہ لندن سے بول رہی ہوں. بہترین درس دیا آپ نے اور بہت ہی کنسائز ہے. آئی ہوپ کہ یہ ون آف نہیں ہو اور آپ مستقل اس پروگرام پہ آتے رہیں انشاءاللہ. سوال میرا یہ ہے کہ نہج البلاغہ میں امام علی نے اصحاب مہدی کی کچھ خصوصیات بتائی ہیں، مجھے خطبہ نمبر یا جو بھی مکتوب ہے وہ مجھے یاد تو نہیں ہے، لیکن اس کا مفہوم کچھ اس طرح تھا کہ انہیں صبح شام حکمت کے جام پلائے جائیں گے اور ان کی عقلوں کو کوئی جیسے تلوار پہ سان دی جاتی ہے ویسے دی جائے گی. تو یہ قبل از ظہور کی بات ہے یا بعد از ظہور کی؟ یعنی بعد از ظہور تو ڈائریکٹ کنٹیکٹ ہوگا، مثلاً کہتے ہیں کہ سر پہ ہاتھ پھیر کے عقول کو کامل کریں گے، تو یہ کن لوگوں کی بات ہے اس کو واضح کرے. اور ایک اور میرا سوال ہے دوسرا، یہ کہ جو علامہ طباطبائی علیہ الرحمہ نے کہا ہے کہ یعنی امام کا ظہور ضروری نہیں ہے کہ یعنی فزیکل ظہور ہو، اگر انسان خود کو یعنی سیلف پیوریفیکیشن کر لے تو اس کے اندر ایک ذاتی ظہور امام کا ہو جاتا ہے، تو وہ اس کو بھی واضح کریں. یہ جو انٹرنل ظہور ہوتا ہے انسان پہ امام کے،
پہلی بات جہاں تک آپ نے کی کہ امام علیہ الصلوۃ والسلام نے مولا کائنات کے جو صفات بیان کی ہیں، یہ صفات بہت وسیع، خطبہ نہج البلاغہ میں تو مختصر ہے، دوسرے مقامات پہ بہت وسیع مولا کائنات سے احادیث ہیں، ان اصحاب کی صفات بیان کی ہیں. یہ صفات اس وقت کی ہیں جب امام علیہ الصلوۃ والسلام کا ظہور تو ہو جائے گا، لیکن ابھی سب پہ ظاہر نہیں، خروج ہو جائے گا، جسے ہم خروج کہہ سکتے ہیں، خروج ہو جائے گا امام علیہ السلام کا، لیکن سب پہ ابھی ظاہر اور اعلان نہیں ہوگا. اس وقت کی بات ہے کہ امام مولا کائنات سے حدیث ہے، اس وقت ہوگا یہ کہ دو قسم کے اصحاب ہوں گے امام کے. یہ ظہور کے بعد کی بات ہو رہی ہے، ظہور نہیں خروج جسے ہم نے کہا، خروج یعنی امام علیہ السلام آ جائیں گے، کعبے میں ہوں گے، کعبے سے دوبارہ مکے جائیں گے، مدینہ جائیں گے، مدینہ سے واپس دوبارہ کعبے آئیں گے. جب کعبے دوبارہ آئیں گے تو کیا ہوگا؟ ہوگا یہ کہ امام علیہ الصلوۃ والسلام کے جو اصحاب ہوں گے، خاص طور سے جو اصحاب کے جو 313 کے حوالے سے امام نے کہا، میں ان کے نام بھی جانتا ہوں، کس علاقے سے ہوں گے، کس خاندان سے ہوں گے، سب جانتا ہوں، مولا کائنات نے کہا. طویل حدیث ہے، البتہ نہج البلاغہ میں مختصر اشارہ ہے. کچھ ایسے ہوں گے کہ جو اپنے بستر سے رات کو سوئیں گے اور صبح نہیں ملیں گے، کہاں گئے؟ امام زمانہ کے قدموں میں اللہ تعالیٰ پہنچا دے گا. قرآن کریم کی بھی آیت ہے، اینما تکونو یأتی بکم اللہ جمیعا، تم دنیا کے کسی بھی کونے میں ہوگی اللہ تمہیں لے آئے گا. امام نے کہا کیا مطلب لے آئے گا؟ یعنی امام زمانہ کے قدموں میں تمہیں پہنچا دے گا. کچھ وہ اصحاب ہوں گے، کچھ وہ ہوں گے جو معجزاتی طور سے، یہ بھی معجزاتی طور سے پہنچیں گے، مگر یہ معجزہ دوسرے اصحاب کا جو ہوگا لوگ دیکھیں گے، امام کی خدمت میں جائیں گے. مولا کیسے جائیں گے؟ یمرون علی الصحاب، بادلوں پہ سفر کر کے امام کی خدمت میں پہنچیں گے. اچھا کیا مطلب؟ کیا میں تعبیر کر سکتا ہوں کہ بھائی وہ جہاز پہ جائیں گے؟ نہیں، اتنا آسان نہیں ہے. کیوں نہیں ہے اتنا آسان یہ تعبیر کرنا؟ اس لیے کہ امام علیہ الصلوۃ والسلام کے اصحاب کی صفت میں جو ملا نا، بادلوں پہ جائیں گے، سوال کر دیا راوی نے، مولا افضل کون سے ہوں گے جو رات کو بستر پہ سوئیں گے، صبح نہیں ملیں گے، امام کی خدمت میں پہنچیں گے، یا وہ جو دن میں بادلوں پہ جائیں گے؟ امام نے کہا وہ جو دن میں بادلوں پہ سفر کر کے امام زمانہ کی خدمت میں پہنچیں گے وہ افضل ہوں گے. اس کا مطلب اس میں کچھ ایسی صفت ہے، معجزاتی صفت، اور یہ ابھی تک میرے علم میں تو نہیں ہے کوئی اس طریقے کی ٹیکنالوجی ایجاد ہوئی ہو کہ انسان بادلوں پہ سفر کر کے پہنچے. تو ایک معجزاتی ان کے پاس قوت ہوگی. اور جو صفات امام نے بیان کی، وہی جو آپ نے بھی اشارہ کیا، ہاتھ رکھے گا پروردگار دستے، کیا مطلب دستے شفقت؟ یعنی پروردگار کی قدرت ان پہ ہوگی تو 40 لوگوں جتنی قوت آ جائے گی ان میں، وہ کام ہوں گے. یہ ان اصحاب کی بات ہو رہی ہے جو 313 ہوں گے. ان کے علاوہ اور اصحاب ہوں گے 10,000 اصحاب جو لشکر میں شامل ہو جائیں گے، بیعت کریں گے. 313 کا الگ ہے، 313 والوں کے ہاتھ میں حکومتیں ہوں گی، ان کے تو ایسے ایسے کرامات ہوں گی، پانی پہ چلنا، पानी पे चलेंगे नहीं डूबेंगे, तो लोग कहेंगे जब इनके असहाब इस मकाम पे हैं, इमाम सादिक अलैहिस्सलाम से हदीस है, तो क्या मकाम होगा इमाम मेहदी का, इनके हाथ पे बैअत कर लो, उनके हाथ पे बैअत गोया कि इमाम के हाथ पे बैअत होगी। तो गोया ये जो सिफात बयान की है ये उस वक्त की बात है कि जब इमाम अलैहिस्सलाम फुरूज कर जाएंगे, और उसके बाद फिर रिजात का दौर आएगा, कुछ गुज़िश्ता लोग में से होंगे और कुछ इस दौर में से होंगे। ये उन लोगों की बात हो रही है कि जब उरूज होगा इमाम अलैहिस्सलाम का, उसके बाद जुहूर के लिए इमाम अलैहिस्सलाम जुहूर का जब ऐलान उमूमी हो जाएगा, वो जंग शुरू होगी, तो ये असहाब और 10,000 असहाब और 10,00,000 असहाब दिन कुस्तुनतुनिया की तरफ भेजा जाएगा। ये तमाम की तमाम सिफात है, रिवायात में है, तारीख है। तो आपके सवाल का मुख्तसर जवाब ये कि उस वक्त जब इमाम अलैहिस्सलाम खुरूज कर लेंगे, जब ये जमा हो जाएंगे, तो फिर उसके बाद वो जंग वाला सिस्टम वो शुरू होगा। दूसरा सवाल आपने कि अल्लामा तबतबाई अलैहिर्रहमा के हवाले से, मैं मुख्तसर सा बयान करता हूँ इस हवाले से कि देखें, यानी अगर इंसान वो सिफात पैदा कर ले अपने अंदर, तो वो अभी जुहूर की मंजिल पे आ गया है, इस तरीके से मफहूम है उनके कलाम का। मतलब क्या है, हम अपने लेक्चर में इशारा कर चुके दर्स में कि इमाम अलैहिस्सलाम ने यही फरमाया कि जनाब सलमान को जो कहा कि तुम उनके असहाब में से हो, अल्लाह रसूल खुदा इतनी हयात दी जाएगी मैं उनके असहाब में से हूँ, जनाब मुफज्जल को कहा दाएं तरफ के लश्कर वाले के सरदार तुम हो, जनाब अबू हमजा सोमाली, जी हाँ इनका भी जिक्र मैंने किया, इनको भी कहा गया। तो ये वो असहाब, यानी अगर आज के दौर में भी इमाम ने कहा अगर तुम मुअतकिद हो उनके, वंतजरा अमरहू, और जो शख्स भी उनके अम्र का मुंतजर रहे, यकीन रखे, दुआ करता रहे, अपनी कोशिश करता है कि उनके लश्कर में शामिल हो जाऊं, तो अभी उसी जूर के आलम में है। अच्छा, क्या मतलब अल्लामा का जुमला, मतलब ये कि ऐसा नहीं है, ऐसा नहीं है कि इंसान ये कहे कि इमाम अलैहिस्सलाम जब आएंगे और हुक्म देंगे कोई तो ही अंजाम, नहीं, जो इमाम ने अभी हुक्म दिए हुए हैं, जो इमाम की हदीस पहुंची है उससे पढ़े, तो इंसान वही जुहूर के आलम में इस वक्त इमाम के कलाम पे अमल करना, गोया कि इमाम की बात पे जाहिर है इमाम, उस पे अमल करके इंसान इमाम के लश्कर में शामिल हो रहा है। तो इंसान के हाथ में कि इमाम अलैहिस्सलाम के लश्कर में अपना नाम लिखवाए 50 खवातीन, खवातीन का जिक्र तो जिक्र सुन लीजिएगा, नबी के दौर की भी कुछ खवातीन है, कुछ चौथे इमाम के दौर की, सातवें इमाम, आठवें इमाम के दौर की खवातीन है, उम्मे सईद अल अहमसिया, हब्बाबतुल वालिदिया, जनाब उम्मे अयमन, जनाब अम्मार यासिर की वालदा, इसके अलावा कुछ और सिफात बयान हुई जो उस लश्कर में, बल्कि 313 में भी 50 शामिल होंगे। तो ये एक बड़ा मौजू है, लेकिन उन खवातीन में भी सिफात होंगी। इमाम ने कहा, इमाम से सवाल हुआ, मौलाना खवातीन का क्या काम होगा, जिस तरीके से नबी के लश्कर में खवातीन का काम था, तो ये भी एक अलग मौजू है। तो यानी इंसान अभी खातून है, तरबियत करके शख्स है, इंसान अपने बच्चों की तरबियत करके बेहतरीन, अगर आने वाले दौर में 10 नस्लों बाद भी कोई शख्स इमाम के लश्कर में शामिल होगा, तो इमाम फख्र करेंगे, इनके अजदाद में एक थे कि जिन्होंने शादी ही इस नियत से की थी कि परवरदिगार औलाद देगा, तो इमाम के लश्कर में शामिल करेंगे। अस्सलाम वालेकुम। तो ये जुहूर, गोया के इंसान जुहूर के वक्त में है, मौजूद है, इस इनमान से अल्लामा की बात को ताबिल किया जा सकता है।
हेलो, सलाम अलैकुम साहब।
वालेकुम सलाम वरहमतुल्लाह।
मैं इंडिया से बोल रहा हूँ, मुझसे मेरा ये क्वेश्चन है
जी,
मेरा ये क्वेश्चन था कि खुदा आदिल है, हाँ, तो दुनिया में कोई गरीब है, कोई अमीर है, कहीं पानी बरसता है, कहीं पानी नहीं बरसता है, कोई अपाहिज है, कोई अपाहिज नहीं है, तो ये परवरदिगार की कैसी अदालत है जो किसी के साथ इंसाफ हो रहा है और किसी के साथ इंसाफ नहीं हो रहा है, तो हमें इस बात पे कोई आप कोई मुस्तहकम वाज़े जवाब दीजिए।
बहरहाल ये बहुत बड़ा मौजू है और हमारे मौजू से खारिज है, लेकिन मैं फिर भी एक जुमले में जवाब दे रहा हूँ। देखें, हकीकत में हमारा ही इम्तिहान है, जिस शख्स को अल्लाह ताला ने दौलत दी है उसको कहा है कि खुम्स निकाले, जक़ात निकाले, सदका निकाले, ठीक है। अब दो हमारे सामने पूरी दुनिया में निज़ाम चल रहे हैं, दोनों फेल हो चुके हैं, दोनों वो कैपिटलिज्म और वो सारा जो निज़ाम है कि भाई एक तरफ ये है कि सब का सब हुकूमत के हाथ में हो, गरीब है तो गरीब रहे, ठीक है। दूसरा निज़ाम ये है कि नहीं, तमाम का तमाम लोगों के हाथ में हो, हुकूमत के हाथ में कुछ नहीं हो, दोनों निज़ाम फेल हो चुके हैं। इस्लाम का निज़ाम ये है कि नहीं, हुकूमत के हाथ में रहे लेकिन ज़रूरतमंद की मदद की जाए। इस्लाम चाहता है कि गरीब तबका ऊपर आए, इस्लाम चाहता है गुरबत दूर हो। अगर इस्लाम को उन कवानीन को फॉलो किया जाए सही तरीके से, ज़कात अपनी जगह दी जाए, फॉर्म्स अपनी जगह दिया जाए, यही वजह है کہ اس کا ایک مظہر دکھانے کے لیے امام زمان علیہ الصلوۃ والسلام کا ظہور رکھا ہے کہ اس وقت ہوگا یہ, کہ جو آپ کا سوال ہے اس کا جواب یہ ہے کہ اس وقت ہوگا یہ کہ پروردگار کا حقیقی عدل کا مظہر اس وقت ظاہر ہوگا. کیا ابھی تک نہیں ہوا؟ نہیں, ابھی تک اس طرح ظاہر نہیں ہوا. قرآن کریم کی آیت ہے والذی ارسل رسولہ بالہدا والدین الحق لیظہرہ علی الدین کلہ, اس اللہ نے نبی کو ہدایت کے ساتھ دین حق کے ساتھ بھیجا تاکہ نبی کے دین کو تمام ادیان پہ غلبہ دے دیں. اچھا, غلبہ کب حاصل ہوا؟ ابھی تک ہوا کسی دور میں؟ امام نے کہا, جواب آیا, نہیں کبھی نہیں ہوا. کب ہوگا؟ جب ہمارا آخری بیٹا آئے گا, جب کوئی کافر کافر نہیں رہے گا, مشرک مشرک نہیں رہے گا, چھپ بھی جائے گا تو امام زمانہ اسلام اپنے اصحاب سے عہد لیں گے, جو 313 ہوں گے, کہ کسی منافق کو چھوڑنا نہیں ہے, کافر کو چھوڑنا نہیں ہے, کسی احرام میں ملبوس شخص کو قتل نہیں کرنا ہے محرم کو. تو کیا ہوگا, کیسے قتل کریں گے؟ پہاڑ سے صدا آئے گی, میرے مولا کے اصحاب آئیے مجھے توڑ دیں, میرے اندر ایک منافق چھپا ہوا ہے. قتل ہوں گے, جب فاسقین قتل ہوں گے, زکات ادا دینے کرنے لگیں گے لوگ, خمس ادا کرنے لگیں گے, اپنے جگہ پہ خمس ہوگا, زکات ہوگی, تو زمانے میں حال یہ ہوگا کہ لوگ پیسے لے کے پھر رہے ہوں گے, دیکھ رہے ہوں گے کہ بھائی کوئی تو مل جائے جسے ہم زکات دے دیں, خمس دے دیں ثواب کی خاطر, لیکن کوئی نہیں ملے گا. اسی لیے امام صادق علیہ الصلوۃ والسلام نے کہا جلد از جلد صدقہ دو, خدمت کرو لوگوں کی, زکات دو, کہیں ایسا نہ ہو جلدی وہ دور آ جائے کہ جب تم صدقہ لے کے پھر رہے ہو کوئی لینے والا نہ ہو. تو حقیقت میں پروردگار کے عدل کے اوپر یہ سوال ہے, لیکن اللہ نے ایسا نہیں رکھا, اللہ نے امتحان میں رکھا. امتحان ہے, فقیر کے حوالے سے بتایا کہ فقیر پیدا ہونا جرم نہیں ہے, فقیر مرنا گویا کہ جرم ہے. اپنی کوشش نہ کرنا, اتنے زیادہ فوائد بیان کر دیے کاروبار کے, اتنے فوائد ہیں کہ کوئی کاروبار کر رہا ہے, حصول رزق حلال کر رہا ہے, عبادت میں ہے اللہ تعالیٰ کی, اور اس کے علاوہ ان کے لیے اتنا زیادہ واجبات قرار دے دیے, صدقہ دینا, زکات دینا, خمس دینا, کہ وہ غریب لیول پہ آ جائے. اگر سب کو اللہ تعالیٰ ایسے ہی سب کو برابر ہی خلق کرتا تو امتحان کیسا؟ لِيَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا, پروردگار نے اسی لیے بھیجا ہے تاکہ پہچانے کہ کون بہترین عمل کرنے والا ہے. لیکن ان تمام باتوں کے باوجود میں یہ کہہ رہا ہوں کہ یہ موضوع الگ ہے اور بہت بڑا موضوع ہے, اس پہ پورا ایک لیکچر ہونا چاہیے. البتہ خلاصتاً میں نے جواب دیا کہ حقیقت میں عدل الہی کا مظہر اس وقت ظاہر ہوگا جب امام مہدی علیہ الصلوۃ والسلام کا ظہور ہوگا. کیونکہ جو فرق دکھائی دے رہا ہے یہ اللہ تعالیٰ نے امتحان کے لیے رکھا ہے, اور اللہ نے نہیں چاہا کہ یہ فرق باقی رہے, بلکہ اللہ نے چاہا کہ غریب امیر بڑے برابری سے لیول پہ آ جائیں. انشاءاللہ بات واضح ہوگی.
آغا جان, ہم بک پوچھنا چاہیں گے, کوئی جو صحابہ کا آپ نے ذکر کیا, حضرت سلمان اور حضرت ابو حمزہ الصمالی کا, جن کے ڈیٹیل سے تھوڑا ذکر ہو, کتاب مینشن کر دیجیے.
ڈیٹیل سے یا امام زمانہ کے حوالے سے کتاب آپ نے پوچھی,
ان اصحاب کا, حضرت سلمان اور حضرت حمزہ صمالی,
ابو حمزہ صمالی, جناب سلمان. جناب سلمان کے حوالے سے اب عربک میں تو میرے علم میں ہے کتابیں, جناب سلمان محمدی کے حوالے سے جو پوری کتاب لکھی گئی ہے, نفس الرحمن فی فضائل سلمان, جناب محدث نوری کی ہے, اور اس کے علاوہ کتاب میں بہت ساری جو خاص طور سے جناب سلمان کے حوالے سے لکھی گئی ہیں, دو چار کتابیں, لیکن مشکل یہ ہے میں اگر کتابوں کے نام بھی لے لوں میرے علم میں نہیں ہے کہ وہ ٹرانسلیٹ ہوئی ہیں نہیں ہوئی. البتہ میں آپ کو بتاؤں کہ علامہ شیخ عباس قمی, اگر ان کی کتاب منتہی الاعمال ترجمہ ہو چکی ہے, اگر احسن المقال کے نام سے شاید, یا پتہ نہیں کس نام سے اردو میں ہو چکی ہے, تو انہوں نے کچھ اصحاب کے ذکر کیے ہیں, کچھ اصحاب کا ذکر کیا ہے, اور تقاضا بھی کیا جائے, میں یہ کہوں گا تقاضا بھی کیا جائے علماء کرام سے کہ ان اصحاب کے حوالے سے بھی ہمیں بیان کیا جائے, اگرچہ ہمارے پاس وقت کم ہوتا ہے, علماء کرام جو پڑھتے ہیں مجالس سے, ان اصحاب کے حوالے سے بیان کیا جائے الگ الگ, پوری پوری باقاعدہ. اب تو ہاں جی ہاں میرے ذہن میں آیا کہ اس طریقے سے باقاعدہ کچھ مقالے لکھے جا رہے ہیں اصحاب کی سیرت پہ, تو کتابیں تو اس طریقے سے ہیں. خاص طور سے شیخ عباس قمی نے جب ائمہ اہل بیت علیہ السلام کا ذکر کیا ہے, یہ سیرت کی کتابوں میں اردو میں بھی آپ کو صابر شکیب صاحب کی کتاب ہے, اس میں بھی کچھ حد تک اصحاب کا بھی ذکر, ہر امام کے تعلقہ اصحاب کا ذکر ملے گا. تو اردو میں بھی کتابیں بہرحال اس پہ موجود ہیں, مفتی جعفر صاحب کی سیرت امیر المومنین, اس میں بھی بہت حد تک ایک جگہ ملے گا ذکر. تو کوشش کی جائے تو اندازہ ہوگا, انشاءاللہ معلوم ہوگا. میرے ذہن میں اردو کی کتابیں تو اتنی نہیں ہیں, عربی کتابیں ہیں اس حوالے سے جن میں اصحاب امام کا بہت زیادہ ذکر ہے، فرسان الحیضہ ہے، اس میں اصحاب امام حسین علیہ السلام کا ذکر ہے. تو بہرحال اردو کتابوں میں جو سیرت کی کتابیں اس میں مختصر ذکر آپ کو اگر مل جائے تو ہوگا کیا، جہاں ذکر ملے آپ اسے پڑھیں اور اس کے بعد اس کے نیچے کانٹیکسٹ میں دیکھیں کہ کس جگہ اس کا ریفرنس ہے، کس کتاب سے اس کو دیا گیا، پھر اس کتاب کو حاصل کرنے کی کوشش کریں. کوشش کرنا ہمارا کام ہے، باقی سب دیکھا.
السلام علیکم علامہ صاحب، میرا ایک سوال ہے کہ اکثر جو ہے نا اہل تشیع سے جو دوسرے جو مطلب مذہب سے تعلق رکھتے ہیں لوگ یہ سوال کرتے ہیں کہ یہ جو اہل تشیع والے یا شیعہ قوم جو ماتم وغیرہ کرتی ہے، کیا امام سید ساجدین نے یہ ماتم کیا تھا، یا جیسے مطلب کون سے سن میں کیا تھا، کہاں پر کیا تھا، کتنے لوگ جمع تھے؟
سب سے پہلے میں ایک بات آپ کو بیان کر دوں، بات سن رہی آواز آ رہی ہے؟ سب سے پہلی بات یہ کہ بھائی ماتم تو دور کی بات ہے نا، ایسے لوگوں سے پوچھا جائے کہ بھائی رونا تو جائز ہے نا، جناب یعقوب روئے ہیں کہ نہیں روئے ہیں؟ تو بھائی مجلس برپا کرو، گھر پہ گریہ رکھو، ماتم نہ کرو، کسی نے نہیں کہا ماتم کرو. تو تم لوگ تو شادیاں کر رہے ہوتے اور شادیوں کو پرموٹ کر رہے ہو، تو بات واضح ہے کہ نہیں ہے بھائی؟ رونا تو زندہ پہ روئے ہیں نا جناب یعقوب، جناب یوسف پہ روئے ہیں. تو یہ تمام باتیں دیکھا جائے تو میں آپ کو کہوں کہ اسٹڈی لیول بڑھایا جائے، اور بعض اوقات ہوتا ہے اعتراض نکالنا. ہمارے یہاں میں آپ کو بیان کروں، دیکھیں ہمارے یہاں جو معیار ہے وہ یہ نہیں ہے کہ امام نے انجام دیا تھا یا نہیں دیا، سوال یہ امام نے، اور امام نے انجام دیا ہے، امام نے 35 سال عمل کر کے دکھایا. میں اشارتاً بیان بھی کر دوں گا، مگر سب سے پہلے میں ایک بات کا حوالہ دے دوں تمام کے تمام جو سن رہے ہیں. کتاب اردو میں موجود اور بہترین، بلکہ اردو میں لکھی گئی، مؤلف ہیں حسین الامینی صاحب، ان کی کتاب ہے شیعت کا مقدمہ، یہ مل جائے گی، اب آسانی سے اویلیبل ہوتی ہے، شیعت کا مقدمہ، یہ کتاب لی جائے، اس کو پڑھا جائے، بہت فائدہ مند کتاب ہے. اور ان کی تقریباً میں کہتا ہوں جتنی کتابیں تھوڑی تھوڑی لی جائے اور اس کو اسٹڈی کی جائے. شیعت کا مقدمہ حسین الامینی، کتاب نوٹ کر لیجیے. اچھا اب ادھر سے آئے، کوئی جو سوالات ہر دفعہ جو ہے وہ محرم میں آ جائے کرتے ہیں، اگرچہ ہمارے موضوع کے مطابق نہیں ہے، لیکن دو جملے اس حوالے سے سن لیجیے گا کہ خاص طور سے امام علیہ السلام کی سیرت کا ہمیں پتہ ہی نہیں ہے کہ امام کی سیرت تھی کیا، امام ساجدین علیہ السلام کی، کہ کس طریقے سے گریہ کیا کرتے تھے، کس طریقے سے امام علیہ السلام کربلا جایا کرتے تھے. یعنی عجیب ہے کہ امام نے مجلس کی، یہ کیا فضول باتیں. احادیث میں ملا کہ امام زین العابدین علیہ السلام نے مجلس کی، بلکہ صاحب تعزیہ وہ خواتین جو آ کے امام حسین علیہ السلام کا ذکر کیا کرتی تھی، کربلا میں کوئی بھی کسی کا شہید ہو گیا تھا، امام ساجدین، امام سجاد علیہ السلام ان خواتین کے لیے خود اپنے ہاتھ سے نیاز بنایا کرتے تھے. کان یسنع لہن طعام، امام کی سیرت، جب جب پانی سامنے آتا گریہ کرتے. امام جیسا گریہ کون کر سکتا ہے، وہ اگر کوئی کرے تو کوئی برداشت بھی نہ کر سکے. جب گریہ کرنا، ماتم کرنا، تب کی سب سیرت ملتی ہے امام کی. لیکن ان تمام چیزوں کو ہٹا کے ایسا جواب نہ دیا جائے. ہمارے یہاں مفہوم کیا ہے، ہمارے یہاں مکتب اہل بیت میں ایسا نہیں ہے کہ ہم یہ کہیں کہ جو چیز امام نے کی ہو وہی ہم کریں گے، نہیں. ہمارے یہاں مذہب کی بنیاد اس بات پہ ہے، اس حوالے سے احادیث بھی ہیں نہج البلاغہ میں بھی، کہ دیکھو جس چیز سے اللہ نے منع کیا ہے وہ انجام نہ دو، جس چیز کو اللہ نے منع کیا ہے ائمہ اہل بیت نے وہ انجام نہ دو، ورنہ اس کے علاوہ جائز ہے دوسرے کام. ٹھیک ہے، تو اب جو اس طریقے کے لوگ ہیں صرف اعتراض سے کام ہے، تو بہت سارے سوالات کا جواب یہ ہے کہ جواب ہی نہ دیا جائے. نہیں تو آپ کو ماتم کیوں کرتے ہو، تو بھائی سیدھے سے بولیں ماتم کرنا چلو حرام ہے، آپ ماتم نہ کرو، ذکر امام حسین تو کیا کرو، تم تو شادیاں کر رہے ہو، اپنے گھر پہ مجلس برپا کرو، ہمیں آؤ بلاؤ، پڑھواؤ، ٹھیک ہے، مجلسوں میں آؤ، شریک ہو، ماتم بہت دیر کی بات ہے. یہ تمام کی تمام چیزیں، تو یہ حقیقت میں ہر دور میں مختلف طریقے سے فتنے آتے رہے کہ کسی طریقے سے ذکر رک جائے امام حسین علیہ السلام کا، جو بڑا ایک انقلاب ہے، اس کو روکنے کے لیے مختلف اعتراضات کیے جاتے رہے، کتابیں بھری ہیں، علماء کرام نے جوابات دے دیے، روایتیں اہل بیت میں جوابات دے دیے گئے ہیں. بل اپنے اسٹڈی بڑھانے کی ضرورت ہے، اور ہر جگہ جواب دینے کی ضرورت بھی نہیں، کوئی سمجھنے والا ہو تو جواب دیا جائے، نہیں تو شکریہ کہہ دیا جائے. ٹھیک ہے بھائی، لکم دینکم ولی دین، آپ کا دین آپ کے لیے مبارک ہو، ہم اپنے دین پہ عمل کرتے رہیں گے.
السلام علیکم آغا.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ.
آغا میں چارٹرڈ اکاؤنٹنسی کے اسٹوڈنٹ ہوں، سی اے کی پڑھائی کر رہی ہوں، بٹ میں یہ امام کے لیے کر رہی ہوں، میں چاہتی ہوں کہ میں امام کے لشکر میں شامل ہو جاؤں، بٹ پرابلم یہ ہے کہ جیسے ہم کلاس جاتے ہیں وہاں پہ نامحرم سے ملاقات ہوتی ہے، और फिर उसके अलावा भी बहुत सारे से गुनाह होते हैं जिसकी वजह से राबता जो हमारा मजबूत नहीं हो पा रहा इमाम से, तो किस तरह से मजबूत करें और किस तरह से इमाम के लश्कर में शामिल होने के लिए खुद को तैयार करें?
बात यही है कि इंसान बिस्मिल्लाह रहमान रहीम कोशिश करता रहे, मासूम कोई भी नहीं है, खता हर एक से हो सकती है, लेकिन जहां तक जो शरीयत का पूरा आप समझे कि दायरा यही है कि जिस चीज का इल्म हो उस पे अमल करो, जिस चीज का इल्म नहीं है उसके बारे में पूछो, ठीक है। अब जाहिर सी बात है, मैं नहीं कह रहा कि वो कॉलेज जाना यूनिवर्सिटी जाना हराम, लेकिन वहां जाके कोई नामहरम से मुलाकात करें, नो मैटर गुफ्तगु हो रही है, इल्मी बात हो रही है, टीचर से पढ़ रहे हैं, ठीक है, इसमें कोई वो नहीं है। मसला किसमें, जब हार्ड टच हो मिसाल के तौर पर, या आप बेपर्दगी के आलम में हो, तो ये वाली चीजें जो है ये दूर करती हैं, उस रास्ते को खत्म करती हैं। अगर इस लिहाज से कोशिश में रहे खातून, मर्द भी हर एक के लिहाज से है, ठीक है, नौजवान है, कॉलेज यूनिवर्सिटी जा रहा है, तो फिर इन चीजों में बहुत ज्यादा ख्याल रखने की जरूरत है। हाँ, आपको अगर पाकीज़ा रिश्ता चाहिए तो फिर ठीक है, देखें शादी की तरफ बढ़ जाए वो रिश्ता अलग चीज है, ठीक है, वो तो एक शरीय लिहाज से जायज होगा। हमें क्या करना है, रास्ते में रहना है उलमा किराम से, अहदीस अहले बैत अलैहिस्सलाम के हवाले से, कि ये जाने कि भाई हम पे क्या जरूरी है, आया ये अमल जो हम अंजाम दे रहे हैं कि ये अमल ठीक है शरीयत में या नहीं है, अगर ठीक नहीं है तो तर्क करें। हर गुनाह से बचना इंसान को इमाम जमाना से नजदीक करेगा। अच्छा गुनाह हो जाए क्या करें, छोड़ दें, ना उम्मीद हो जाए, नहीं ये हराम है, ये हराम है, ना उम्मीद हो जाना गुनाह है, मायूसी कुफ्र की तरफ चली आती है। इंसान कोशिश करता रहे, कोशिश करे, दुआ करता रहे, अपने लिए दुआ करे, परवरदिगार मैं कोशिश अपने लिहाज से कर रहा हूँ इमाम अलैहिस्सलाम के लिए, और जहां खता हो गई उससे माफी चाह रहा हूँ, आइंदा महफूज फरमा, तवस्सुल करता रहे इमाम अलैहिस्सलाम से, रابطے में रहे। रابطے में रहे क्या मतलब, एक मिनट दिन में निकाले, खलबत गुफ्तगू करें इमाम से, मौला आपके लिए मैंने आज ये किया, ये पढ़ा, ये काम किया, मौला ये खता हो गई, परवरदिगार की बारगाह में जाए, पालने वाले इमाम के कल्ब को मेरी तरफ मोड़ दे। और अजीब है इमाम जमाना की खुद दुआ है, मैं एक रिकमेंड करूंगा खास तौर से आपको और बिलुमुम तमाम को और अपने आप को भी नसीहत करूंगा कि वो जो दुआएं खुद इमाम ने तालीम फरमाई है, मैं डिवाइन पर्ल एक एप्लीकेशन है, उसमें भी दुआए जमाने गैबत इस नाम से है और ट्रांसलेशन भी आपको मिल जाएगी, इसकी तिलावत करें। पूरी दुआ की बात करें, नहीं कर रहा जिस तरह हम दुआए कुमैल, दुआए दूसरी, दुआए अहद वगैरह पढ़ते हैं, नहीं, आप एक सफा पढ़ें तर्जुमे के साथ, आज एक सफा पढ़ लिया, कल दूसरा सफा, दो चार दिन बाद तीसरा सफा, थोड़ा 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 पढ़ के निशानी लगा लें, लेकिन तर्जुमे के साथ समझें कि क्या कह रहे हैं, तो फिर अंदाजा होगा, खुद इजाफा होगा मार्फत में। अब उसी दुआ में जो इमाम ने अपने पहले नायब को तालीम फरमाई और कहा इस दुआ को पढ़ो, नायब ने, इमाम के पहले नायब ने जनाबे उस्मान इब्न मोहम्मद जी हां अस-समरी अल अमरी, उन्होंने तालीम फरमाई दुआ, क्या जुमला है, अल्लाहुम्मा इन्नी अस्अलुका अन तुरियनी वली अमरिक, परवरदिगार तुझसे दुआ करता हूं अपने वली अमर के चेहरे की ज़ियारत करवा दे। अगला जुमला जो मैंने कहा अहम, जो इमाम अलैहिस्सलाम, बहुत तवील दुआ है, तवील दुआ है काफी, इसमें इमाम अलैहिस्सलाम ने नुकात बयान किए हैं, इसी दुआ में कहा है परवरदिगार उनके दीन पे मुझे साबित कदम करार फरमा, वस्तअमिलनी बिताअतिक, ऐ पालने वाले मुझे तू इस्तेमाल कर अपनी इताअत में इमाम के रास्ते में। इन दुआओं को इंसान बढ़ाएगा तो जब ये दुआ करेगा तो खुद कोशिश भी करता रहेगा कि इताअत के रास्ते में इस्तेमाल हो। मासूम कोई भी नहीं है, इंसान से खता हो सकती है, खता होती है, इस्तफार के रहे पहले बैत इस्लाम ने रिवायात में बयान किया है कि क्या तरीक़ेकार है, तो इंसान कोशिश करता रहे, दुआ भी करता रहे और वो दुआएं पढ़ता रहे कि जो अहले बैत सलाम ने बयान की, लेकिन पढ़ता रहे से मुराद होनी है रीडिंग करता रहे उस तरीके से नहीं, चाहे एक सफा पढ़े, चार लाइन पढ़े, दो लाइन पढ़े, तर्जुमे के साथ पढ़े, समझेगा इमाम मुझे क्या सिखलाना चाह रहे हैं।
आगा साहब मेरा एक और क्वेश्चन है, एक्चुअली मैंने इमाम से ये वादा किया था कि मैं इमाम से मतलब मेरा कोई मैं कोई गुनाह नहीं करूंगी और मुझे इमाम से मुलाकात करनी थी और मुझे इमाम की आहट भी सुनाई दी थी, लेकिन मैंने जो वादा किया था कि मैं गुनाह नहीं करूंगी बट फिर भी मुझसे गुनाह हो गया है, तो उसके लिए मैं क्या करूं?
इस्तिग़फ़ार सबसे बड़ी चीज है, इस्तिग़फ़ार करके आइंदा दोबारा कोशिश करता रहे इंसान, सबसे बड़ा कफारा यही है इस्तिग़फ़ार करना और ऐसा ना हो कि इंसान हिम्मत हार जाए। देखिए मैं आपको बताऊं कि इमाम के ऐसे ऐसे असहाब गुजरे हैं, मैं आपको छठे इमाम के दौर की बात बता रहा हूँ। इमाम के पास आए और कहने लगे, मौला मैंने ये अहद कर लिया है, मन्नत मान ली है, वादा कर लिया अपने आप से कि मैं दिन भर खाऊंगा नहीं, पानी नहीं पीऊंगा, और उस वक्त तक नहीं खाऊंगा नहीं पीऊंगा जब तक इमाम जमाना आपके आखिरी बेटे का जहूर ना हो जाए, उनके लश्कर में शामिल ना हो जाऊं। छठे इमाम के दौर में, लेकिन कह रहे हैं आपके कायम जो उनके लश्कर में शामिल ना हो जाऊं उस वक्त तक मैं ना खाऊंगा दिन में ना पीऊंगा। इमाम ने कहा ईद के दिन को छोड़ के, और वो दिन दिन में रोजा रखना हराम है, उन्हें छोड़ के रोजा रखो। तो रोजा रखा है सारी जिंदगी उस शख्स ने, और उसके बाद फिर वो इमाम के लश्कर में शामिल होगा। तो अपनी कोशिश बिल्कुल, इंसान आपने जो कोशिश की यही यही वादा यही कोशिश है, ये कोशिश है, अब इसके बाद इसको कंटिन्यू रखना है। क्या मतलब खता हो जाए तो क्या करें, दोबारा भाई इंसान है, खता हो गई है, मासूम कोई नहीं है, परवरदिगार बहुत करीम है, जब होर जैसे शख्स को माफ कर दिया खत्म, फिर जो है इंसान कोशिश करता रहे। अहम चीज है वो जो मैंने आयत भी पढ़ी,
हमारे साथ है और आपकी आवाज नहीं आ रही। जी अस्सलाम वालेकुम। आई थिंक आगा का इंटरनेट डिसकनेक्ट हो गया, कॉल भी नहीं हो पा रही है, तो इंशाल्लाह नेक्स्ट टाइम आगा जब अवेलेबल होंगे तो इंशाल्लाह दोबारा सवाल पूछ सकते हैं आप। अल्लाह हाफिज़, अल्लाह हाफिज़, थैंक यू, शुक्रिया।